प्रिय श्रोतावृन्द, न्यानो अभिवादनका साथै स्वागत गर्दछु तपाईँलाई कार्यक्रम मसीहको कथामा। आजको भागमा तपाईँले हेरोद राजाले बालक येशूलाई मार्न खोजेको डरलाग्दो षड्यन्त्रबाट कसरी बालक येशु बचाइनुभयो भन्ने तथ्य लगायत अन्य रोचक कहानीहरू सुन्नुहुनेछ। तपाईँसँग कुनै पनि जिज्ञासा र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई पत्रचार गर्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना हाम्रो कार्यक्रमको अन्त्यतिर बताउनेछौँ। अब भने आउनुहोस्, एकैछिन तपाईँ र म सँगै सुनौ मसीहको कथाको चौथो भाग। बेतलेहेम एरुसलेमको नजिकैको यहुदियाको पहाडी मुलुकमा पर्दछ। त्यहाँ गोठालाहरूले गाईबस्तु चराउने गर्दथे। सायद यी पशुहरू बलिदानको लागि पालिन्थे। एरुसलेमको मन्दिरमा विशेष पूजा गर्ने बेला पशुहरू बलिदान गर्ने गरिन्थ्यो। अबको कथामा गोठालाहरूले रातको समयमा गोठमा भेडाहरूको रेखदेख गरिरहेका छन्। भाग चार।
योसेफ र मरियम गोठमा रात बिताउँदै गर्दा नै मरियमको बालक जन्मने बेला भयो। उनले येशूलाई जन्म दिइन्। ओढ्नेले बेरेर पशुहरूलाई खुवाउने डुँडमा उहाँलाई सुताइन्। यसरी येशू बेथलेहेममा जन्मनुभयो। सयौँ वर्ष अगाडि मिका अगमवक्ताले अगमबानी गरे जस्तै गरी उहाँको जन्म भयो। त्यसै बेला बेथलेहेमकै वरपरको गाउँमा केही गोठालाहरू आफ्ना भेडाहरू र अरू पशुहरूलाई हेर्दै बसिरहेका थिए। हुनसक्छ यी पशुहरू बलिदानको लागि ल्याएका थिए। यरुसलेमको मन्दिरको उत्सवका एउटा भाग बलिदान पनि थियो। गोठालाहरूले रातमा बगालको हेरचाह गर्न पालो पालो गर्थे। अचानक परमप्रभुका स्वर्गदूत उनीहरूको सामु देखा परे। उनीहरूको वरिपरि परमेश्वरको महिमा चम्क्यो। गोठालाहरू डराए, तर त्यहाँ अचम्मको कुरा थियो, पशुहरू डराएनन्। तिनीहरू एकदमै शान्त थिए। स्वर्गदूत गोठालाहरूसँग बोल्न लागे।
नडराउ, मेरो कुरा सुन। म तिमीहरूलाई एउटा समाचार लिएर आएको छु, उद्वेगको समाचार, आनन्दको समाचार। आज दाउदको सहरमा तिमीहरूको मुक्तिदाताको जन्म भएको छ। उहाँ प्रभु ख्रीष्ट हुनुहुन्छ। तिमीहरूलाई यस्तो चिन्ह दिइएको छ, तिमीहरूले एउटा बालकलाई ओढ्नेले बेरेर डुँडमा सुताइराखेको देख्नेछौ।
राति आकाशमा ज्योति चम्के जस्तो देखिन्थ्यो। स्वर्गदूतहरूले परमेश्वरको प्रशंसा गरेको र गीत गाएको आवाज सुनियो। सर्वोच्च स्वर्गमा परमेश्वरलाई महिमा होस्, उहाँको कृपा पाएका मानिसहरूमा शान्ति। गोठालाहरू चकित भए। रातिको चम्किलो आकाशको ज्योति हट्दै जाँदा उनीहरू स्तब्ध भए। स्वर्गीय आवाजहरू मधुरो हुँदै गयो। गोठालाहरू एक अर्कालाई हेरे। उनीहरूमध्ये एकजनाले भने, हामी बेथलेहेम जाउँ र यी बालकलाई हेरौँ, के भएको रहेछ आफै देख्नेछौँ। गोठालाहरू हतार हतार बेथलेहेम गए र त्यहाँ योसेफ र मरियमलाई भेटे। बालक डुँडमा सुतिरहेका थिए। गोठालाहरूले आफ्ना भेडाहरू हेर्दा भएको सबै घटना योसेफ र मरियमलाई बताए। गोठालाहरूले भनेको कथा सुनेर योसेफ र मरियम छक्क परे। मरियम शान्तिपूर्ण तरिकाले मौन रहिन्। मरियमले जानेको थुप्रै कुरा आफ्नो मनमा नै राखिन्। येशू र उहाँका बुबा आमालाई भेटेपछि गोठालाहरू आफ्नै बगाल भएको ठाउँमा गए। उनीहरूले देखेका सबै कुराहरूको लागि परमेश्वरलाई महिमा दिए। स्वर्गदूतले भनेकै जस्तो गरी उनीहरूले देखे।
येशू जन्मिनु भएको आठ दिनपछि उहाँको नातेदार युहन्नाको जस्तै उहाँको पनि खतना भयो। यही बेला उहाँको नाम येशू राखियो। मरियम गर्भवती हुनुभन्दा पहिले स्वर्गदूतले मरियमलाई यो नाम भनेका थिए। केही समयपछि त्यो परिवार मन्दिरमा गए र मरियमको शुद्धिकरणको रित पुरा गर्न भेटी चढाए। यो भेटी मूसाको व्यवस्था अनुसार थियो। आज्ञापालनको यो कामले पनि योसेफ र मरियमलाई मन्दिरमा गई परमप्रभु परमेश्वरमा येशूलाई अर्पण गर्न सम्भव पारेको थियो।
जब येशूलाई मन्दिरमा अर्पण गरियो, एउटा विशेष कुरा भयो। यरुसलेममा एकजना परमेश्वरको भक्त मानिस बस्थे। उनको नाम सिमियोन थियो। सिमियोनले मर्नुभन्दा अगाडि ख्रीष्ट प्रभुलाई देख्नेछ भनी पवित्र आत्माले प्रकट गर्नुभएको थियो। येशूलाई मन्दिरमा ल्याइएको दिन पवित्र आत्माले उनलाई पनि मन्दिरमा जान अगुवाई गर्नुभएको अनुभव गरे। जब उनले येशूलाई देखे, उनले बालकलाई आफ्नो हातमा लिए। जसै उनले बालकलाई समाते र कोमल नजरले हेरे, उनी गहिरो भावनामा डुबे, उनको आँखा रसाए, उनले आँखा चिम्ले र प्रार्थना गरे।
हे प्रभु, मेरा आँखाले उद्धारलाई देखे जुन तपाईँले सबै जातिहरूले देखुन् भनेर तयार पार्नुभएको थियो। त्यही उद्धार जुन अन्य जातिहरूलाई प्रकाश दिनको लागि ज्योति हुनेछ। त्यो ज्योति जुन तपाईँका जाति इसरायलको महिमाको ज्योति हुनेछ।
योसेफ र मरियमले येशूका बारेमा बताइएका कुराहरू मनन गरे। सिमियोनले उनीहरूलाई आशिष दिए र मरियमतिर हेरेर भने,
हेर, यो बालक इसरायलमा धेरैको पतन र उत्थानको निम्ति नियुक्त गरिएको छ। ऊ तिरस्कृत हुनेछ, तरवारले तिम्रो आफ्नै हृदय पनि छेडिनेछ र धेरैका हृदयभित्रका गोप्य विचारहरू प्रकट हुनेछन्।
यी शब्दहरू बुझ्न गाह्रो थियो। येशू त नाबालक हुनुहुन्थ्यो र सिमियोनले भविष्यका कुराहरू बताइरहेका थिए, जसले मरियम र योसेफलाई चिन्तित बनायो। उनीहरूले यिनै कुराहरू विचार गर्दै गर्दा एउटी वृद्ध महिला आइन् र परमेश्वरको प्रशंसा गर्न लागिन्। यी हन्ना थिइन्। उनी 84 वर्षकी थिइन्। उनको पतिको देहान्तपछि कहिल्यै मन्दिर छोडिनन्। उनले उपवास र प्रार्थना गरेर दिनरात परमेश्वरको सेवा गर्थिन्। हन्नाले रोकिएर योसेफ र मरियमतिर फर्केर हेरिन् र भनिन्, सबैले पर्खिरहेको बालक येशु नै हो, बालक जसले इजरायलको उद्धार गर्नेछ। त्यसपछि हन्नाले परमेश्वरको प्रशंसा गरिन्। पछि योसेफ र मरियमले मन्दिर छोडेपछि यी सबै कुराहरू सम्झेर अचम्ममा परे।
हेरोद महानको समयमा येशूको जन्म भएको थियो। हेरोदले मन्दिरको पुनर्निर्माण र अन्य आकर्षक भवनहरू पनि निर्माण गरेका थिए। हेरोद दुष्ट मानिस थिए। उनले आफ्नो परिवारका केही सदस्यको हत्या पनि गरेका थिए।
एक दिन पूर्वबाट आएका 3 ज्ञानी मानिसहरूको बारेमा सुनेर हेरोद चकित भए। उनीहरू यरुसलेम आइपुगेका थिए। उनीहरू भर्खरै जन्मेका यहुदीहरूको नयाँ राजाको खोजीमा थिए। आकाशमा चम्किएको नौलो ताराले उनीहरूलाई त्यहाँ ल्याएको थियो भनेर हेरोदले थाहा पाए। यरुसलेमका मानिसहरूलाई उत्तेजित पार्न धेरै गाह्रो भएन। यहुदीहरूको राजा अर्थात् मसीहको हल्लाले उनीहरूलाई निश्चय नै उत्तेजित पार्ने थियो। यरुसलेममा आफू बाहेक अरू कुनै राजा भएको कुरा सुन्दा हेरोद खुसी भएन। हेरोदले पुजारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू धर्मगुरुहरूलाई बोलाए। अगमवक्ताले मसीह कहाँ जन्मनु हुनेछ भनी बताएका छन्, उनले सोधे। धार्मिक अगुवाहरूले तुरन्तै जवाफ दिए, आउनुहुने मसीहको बारेमा धर्मशास्त्रका कुराहरू उनीहरूलाई थाहा थियो। उनीहरूले राम्ररी जानेका थिए। उनीहरूले हेरोदलाई भने, उहाँ बेथलेममा जन्मनु हुनेछ। राजा हेरोद अति धूर्त र बाठा थिए। उनले ज्ञानी मानिसहरू कहाँ गोप्य रूपमा सन्देश पठाए र उसलाई भेट्न बोलाए। पूर्वबाट आएका ज्योतिषीहरू राजालाई भेट्न पाएर खुसी भए। हेरोदले ती मानिसहरूलाई उनीहरूको यात्राको बारेमा सोधपुछ गरे र उनीहरूलाई यरुसलेमसम्म डोर्याएको ताराको बारेमा पनि सोधे। हेरोदले ज्योतिषीहरूको कुरा सुन्दै गर्दा उनले आफ्नो मनमा षड्यन्त्र रचिसकेका थिए। उनले ज्योतिषीहरूलाई भने, बेथलेममा जानुहोस् र तपाईँहरूले बालकलाई भेटेपछि मलाई पनि बताउनुहोस्, ताकि म पनि गएर बालकको पूजा गर्न सकूँ। हेरोद राजालाई भेटिसकेपछि ज्योतिषीहरू दरबारबाट हिँडे। उनीहरू बेथलेमतिर हिँड्न लागे। उनीहरूले यरुसलेम छोड्ने बेलामा फेरि आकाशमा तारा देखियो र उनीहरूलाई बेथलेमसम्म डोर्यायो। फेरि तारा देखेर यात्रुहरू आनन्दित भए। केही घण्टाभित्र नै उनीहरू बेथलेहम पुगे, जहाँ बालक आफ्नी आमा मरियमसँग हुनुहुन्थ्यो। घरभित्र पसेर उनीहरूले बालकलाई दण्डवत गरे र आराधना गरे। त्यसपछि ज्योतिषीहरूले आफ्ना उपहारहरू ल्याएर दिए। उनीहरूले सुन, धूप र मुर्र ल्याएका थिए र ती उपहार स्वरूप दिए। अभिषेक गर्न पवित्र तेल बनाउन धूपको प्रयोग हुन्थ्यो र मुर्र पनि त्यसैको लागि प्रयोग हुन्थ्यो र यसको मिठो बास्नाको लागि यो मूल्यवान थियो। ज्योतिषीहरू बेथलेमबाट फर्कने बेलामा उनीहरू राजा हेरोदलाई भेट्न यरुसलेम फर्केर गएनन्। उनीहरूमध्ये एक या बढीलाई सपनामा हेरोद कहाँ फर्केर नजाने चेतावनी आएको थियो। यही सपनाको कारणले गर्दा यात्रुहरू यरुसलेम नगई आआफ्नै देश फर्केर गए।
यीशुको जन्मको कथा साँच्चै नै अचम्मको छ। यो कथा सुनेर हामीलाई उद्वेग लाग्दछ र हृदय श्रद्धाले भरिन्छ। यी बालकको लागि भविष्य कस्तो छ त? हाम्रो यो भाग यही जिज्ञासा र खतराको आभाससँगै टुङ्गिन्छ। इम्मानुएल, ईश्वर हामीसित रमाऊ, आज खुसीले गाउँ, मुक्ति छ हामीसित। पूर्वबाट आएका ती ज्ञानी ज्योतिषीहरू जब बालक येशूलाई खोज्दै आए तब गाईको गोठमा ताराले तिनीहरूलाई डोर्यायो। बालक र मरियमलाई त्यहीँ भेट्टाए। रमाहटका साथ आफ्ना भेटीहरू अर्पण गरी उनीहरू घर फर्किए। आज ती बालक येशू तपाईँलाई पर्खिरहनु भएको छ, तपाईँलाई शान्ति र मुक्ति प्रदान गर्नलाई। श्रोता मित्र, हाम्रो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ? कृपया हामीलाई सजिला माध्यमहरू छन्, ती माध्यमहरू अपनाई प्रतिक्रिया जनाउन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम मसीहको कथा, पोस्ट बक्स नम्बर 320, पोखरा कास्की नेपाल। त्यो थियो पोस्ट बक्स नम्बर 320, पोखरा कास्की नेपाल। अनि इमेलको ठेगाना mero.story@gmail.com। त्यस्तै गरेर हामीलाई अझै सजिलो माध्यम अनुसार एसएमएस पठाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, त्यसपछि टिएलएम टाइप गरेर स्पेस दिएर आफ्नो सन्देश लेखी हामीलाई 3638 म्यासेज पठाउनुहोला। यसलाई एकचोटि फेरि सुन्नुहोस्, हामीलाई एसएमएस गर्ने ठेगाना हो म्यासेज बक्समा जाने, टिएलएम लेखी स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 हामीलाई एसएमएस पठाउने। श्रोता मित्र, हाम्रो समय आजलाई लगभग अन्त्यतिर लागिसकेको छ। त्यसैले आजको कार्यक्रममा साथ दिने मित्रहरू जोएल भुजेल, चन्मन श्रीमल, प्रदीप ढुङ्गाना, साथै प्रविधिमा सहायता गर्ने मित्र खिमन सोतीलाई धन्यवाद दिँदै म तपाईँको मित्र पौलस पनि भोलि कार्यक्रम मसीहको कथाको 5 भाग लिएर पुनः उपस्थित हुने बाचा गर्दै आजलाई भने म बिदा माग्छु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। दिनुहोस् बिदा। नमस्ते।